यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको कोविड 19 सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन। विश्वभरि खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड। बाल बालिकालाई पनि कोविड विरूद्धको खोप लगाउने सरकारको तयारी। आवश्यक खोपको सुनिश्चितता भइसकेको स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको भनाई। र स्पेनका पृथकतावादी नेता कार्ल्स प्युजमोन्ट इटलीमा पक्राउ। अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको कोविड 19 सम्मेलनलाई गएराती भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालले कोविड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी दिनुहुँदै सन् 2022 अप्रेलसम्ममा लक्षित समूह 98% कोविड विरूद्धको खोप लगाइसक्ने गरी काम भइरहेको बताउनुभयो। उहाँले कोविड 19 महामारी विरूद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायता प्रति धन्यवाद दिनुहुँदै विश्व समुदायसम्म खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच महासभामा विश्व महामारीको रूप लिएको कोरोना विरूद्ध खोपको असमान वितरणका बारेमा कुरा उठेको छ। विशेष गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनु पर्नेमा जोड़ दिएका छन्। बैठकमा नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्ग, यसै गरी दक्षिण अफ्रिका, बोस्टवाना, एंगोला, बुर्किना फासो, लिबिया लगायतका देशका नेताहरूले विश्वमा आगामी वर्ष सन् 2022 कोरोना भाइरस विरूद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 बहुमतले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक असोज 11 गते सोमबार बिहान 11 बजे बस्नेछ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले सरकारले बाल बालिकाका लागि पनि कोविड 19 विरूद्धको खोप ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ। चितवनमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बाल बालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका 5 नागदी खोला स्थित पृथ्वीराज मार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा 3 जना बेपत्ता भएका छन् भने 1 जना घाइते भएका छन्। गएराती कार अनियन्त्रित भई सड़कबाट झण्डै 35 मिटर तल नदीमा खस्दा कार चालक कास्की पोखरा 17 बस्ने प्रेम बहादुर भुजेल, सोही ठाउँकै लेख बहादुर भुजेल र ईश्वरी भुजेल कारसँगै नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो। कार दुर्घटनामा घाइते भएका पोखराका रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। राति उद्धार गर्न नसके पनि आज बिहान गोताखोर सहितको टोलीले कार सहित बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको अधिकारीले बताउनुभयो। नेपाली कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने भएको छ। कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमा नै गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
पूर्व निर्धारित जे समय हो त्यो समयमै पालिका अधिवेशन हुनेछ र त्यसमा कुनै पनि अस्पष्टता देशभरिका साथीहरूलाई नराख्नलाई र पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि हामीले अपील गरिसकेका छौं। यद्यपि 9 गते कहीँ हुन्छ, कहीँ 9 गते उम्मेद्वारी दर्ता होला, 10 गते होला, 11 होला, 12 होला, साथीहरूले के भने स्थानीय जिल्लामा जानुभएका केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता बमोजिम पार्टीको जिल्लासँग समन्वय गरेर केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएर केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर साथीहरूले आवश्यकता अनुसार
प्रवक्ता शर्माले 21 हिमाली जिल्लामा दशैं अघि अधिवेशन गर्ने र क्रियाशील सदस्यता नटुंगिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो।
हिमाली जिल्लाको हकमा पूर्व निर्धारित सेड्युल बमोजिम जान्छ, कतिपयले आवश्यकता अनुसार थोरै पछाडि लिएर जान चाहने उहाँहरूको परिस्थिति बमोजिम भयो भने निर्वाचन समितिसँग समन्वय गरेर टुङ्गो गर्नुहुन्छ। 13 जिल्लाको क्रियाशीलको हकमा चाँडै नै अब टुङ्गो लाग्ने क्रममा हामी जाँदैछौ। महाधिवेशनलाई तोकिएको मिति भन्दा पछाडि सार्ने सन्दर्भमा कुनै सोचाइ भएको छैन।
प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटिको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो। यस्तै कांग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह समेत गरेको छ। नेपाली कांग्रेसको अब हुने 14 महाधिवेशनबाट नेतृत्व तहमा युवाहरूको सहभागिता व्यापक हुनुपर्छ भन्ने मान्यताका साथ अहिले जारी तल्ला तहका अधिवेशनहरूबाट युवा पंक्तिको सहभागिता बढ़दै गएको छ। तर कांग्रेसका युवा पंक्तिमा पनि नीतिगत बहस भन्दा नेतृत्वका लागि नै बढ़ी होड़बाजी चलेको देखिन्छ। नेपाली कांग्रेसको 14 महाधिवेशनमा युवाहरूले नेतृत्वमा आफ्नो सार्थक उपस्थिति कसरी देखाउन सक्छन् भन्ने यथार्थ जान्न महाधिवेशन पर्खनै पर्ने हुन्छ। बुटवलबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
केन्द्रीय नेतृत्वमा को आउला भन्ने संकेत अझै स्पष्ट भई नसकेको परिस्थितिबीच ओडा र पालिका स्तरका निर्वाचनको माहौल हेर्दा नेपाली कांग्रेसको यस पटकको महाधिवेशनमा युवाहरूको सहभागिता उल्लेख्य संख्यामा रहने देखिएको छ। केन्द्रमा सधैँ देखिने गुटगत मानसिकताबाट माथि उठ्ने साहसको कमी देखिने युवाहरू आआफ्नो धारमा बहकिएका देखिन्छन्। नीतिगत बहसमा भन्दा नेताहरूको आशीर्वादमा रमाउने प्रवृत्तिले सहभागिता मात्र अर्थपूर्ण नरहने भनाई राख्छन् पाल्पाबाट प्रदेश प्रतिनिधि छानिएका एक युवा बाबुराम नेपाल।
संघीयताको सवालमा कांग्रेसको धारणा के हो? गणतन्त्र अलिकति परिपक्व नभइकन ल्याइयो कि वैदेशिक हस्तक्षेपको कारण हो कि हो? यो खालको विचारलाई जसले नेतृत्व गर्छ त्यसलाई चाहिँ हामी तलबाटै पठाउँछौँ भन्ने खालको कुरा गर्न साहस राख्दैनन्। आत्मविश्वासको कमी जबसम्म कार्यकर्तामा हुन्छ तबसम्म कांग्रेस भन्नेवाला छ।
गत 13 महाधिवेशनको बेला निकै चर्चामा रहेका युवाहरू यसपालि पनि केवल आफ्नो पदका लागि एकल दौड़मा लाग्ने संकेत आएपछि सभापति पुरानै पुस्ताबाट आउने अनुमान गरेकी नेपाल विद्यार्थी संघको केन्द्रमा काम गरिसकेकी युवा नेत्री जमुना ढकाल तल्ला कमिटिको यो सहभागिता केन्द्रका लागि महत्वपूर्ण हुने तर्क गर्नुहुन्छ।
उहाँहरूले पनि त खालि युवा भने कस्तो पनि आफू गएपछि सिद्धियो के म युवा मैले महामन्त्री पाएपछि सक्यो अथवा मैले केन्द्रीय सदस्य पाएपछि सक्यो त्यो हिसाबले होइन कि उहाँहरू पछि पनि आउने युवाहरूलाई सम्बोधन गर्नुपर्छ। सभापतिमै युवा नै आउनुहुन्छ भने देख्दिनँ। केन्द्रीय सदस्यमा धेरै युवाहरूको उपस्थित रहन्छ। यो चोटि
आम राजनैतिक प्रवृत्तिमाथि गुट र विभाजनको संस्कृतिले नकारात्मक असर पारेको समयमा युवाहरूको सहभागिता मात्र उपलब्धि ठान्नेहरू धेरै भेटिन्छन्। पाल्पाबाट प्रतिनिधि चुनिएका यस्तै एक युवा धनबहादुर रायमाझी।
जहाँ जति जुन जुन अवस्थामा नेतृत्व परिवर्तन गर्न सकिन्छ युवा जोश सागर सहितको नेतृत्व ल्याउन सकिन्छ त्यसमा हामी युवाहरू लाग्नुपर्छ।
लामो राजनीतिक इतिहास बोकेको देशकै पुरानो दल नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको वाहक शक्तिको रूपमा दावी गर्ने गरेको भए पनि प्रजातान्त्रिक संस्कारलाई व्यावहारिक बनाउन चुक्दै आएको परिप्रेक्ष्यमा हुन लागेको 14 महाधिवेशनले उठाउने नीति र नेतृत्वसँग फेरि एकपटक समयले परीक्षा लिनेछ। विमल गेवाली, रेडियो नेपाल, बुटवल।
बुटवलबाट संवाददाता विमल गेवालीको यो रिपोर्टपछि अब लागौं एमाले केन्द्रीय कमिटी बैठकतिर। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा जारी बैठकले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले जनाएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यी तीनवटै प्रस्तावहरू छलफलपछि बैठकले पारित गर्नेछ। नेकपा एमाले यही असोज 15-17 गतेसम्म काठमाडौँमा विधान महाधिवेशन आयोजना गर्दैछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415 #डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर 10 दाङका 67 वर्षीय पुरूष र रामा रोशन गाउँपालिका एक अछामका 26 वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोविड 19 व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। इलाममा सवारी दुर्घटनामा परिगए राति एकजनाको मृत्यु भएको छ। माई जोगमाई गाउँपालिका 5 सोयाङ स्थित गणेश गोलाईमा इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको पिकअप गाड़ीले किचिएर सोही गाड़ीमा सवार माई जोगमाई गाउँपालिका 5 बस्ने 57 वर्षीय खीर कुमार तामाङको मृत्यु भएको हो। गाड़ी रोकिएको बेला शौच गर्न गएको अवस्थामा गाड़ी पछाडि सरेपछि किचिएर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। पर्वत जिल्लाका मुस्लिम समुदायका बाल बालिकाहरू मदरसा नभएका कारण मस्जिदमा पठन पाठन गर्दै आएका छन्। मुस्लिम समुदायका बाल बालिका पढ़ने मदरसा जग्गा अभावका कारण स्थापना नहुँदा प्रार्थना गर्ने पढ़ने भाषा सिक्नेदेखि अन्य गतिविधि मस्जिदमै गर्न उनीहरू बाध्य छन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
मुस्लिम समुदायका बालबालिकाहरूलाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। मदरसा नभएकै कारण पर्वतको कुष्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकाहरू मस्जिदमा पठन पाठन गर्दै आएका छन्। मस्जिद व्यवस्थापन समितिका सल्लाहकार मुनिर खाँ:
जुन हामीहरूको हिन्दू धर्म मान्छेहरू मान्नेहरू पनि केटाकेटीहरू आएर पढोस् भन्ने हामीहरूको सिद्धान्त हो होइन। अहिलेसम्म एकजना शिक्षकले पढाएको छ, त्यसमा पनि अब कमी कमजोरी भइरहेको छ।
2068 सालमा कक्षा 1 पठन पाठन शुरू गर्न अनुमति पाएको भए पनि कक्षा चढ़ाउने गरी समेत पठन पाठन हुन सकेको छैन। मस्जिदमा 58 जना विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन्। जग्गा अभाव भएका कारण कक्षा सञ्चालन गर्ने कि नगर्ने दुविधा भएको बताउनुहुन्छ मदरसा व्यवस्थापन समितिका सचिव असगर अलिमिया।
गर्ने कि नगर्ने भन्ने अब हाम्रो अनुमानमा छ क्या, अहिले हामीले जग्गाकै अभाव थियो, पुरानो शिक्षक त अहिले हाम्रो संख्या धार्मिक पढाइको छ, उनलाई चाहिँ हामीले अहिले व्यक्तिगत उठाएर समाज गर्दै
समस्या। मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने नगरपालिकाले जनाएको छ। अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा गराउनु पर्ने हुन्छ। मदरसाको व्यवस्थापनका पक्षमा मुस्लिम समुदायसँग छलफल भइरहेको कुष्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङको भनाइ छ। यो मदरसालाई नगरपालिकाले वर्षको एकपटक 1,00,000 रुपियाँ अनुदान दिने गरेको छ। देशका विभिन्न ठाउँमा रहेका यी अल्पसंख्यक जात जातिलाई उनीहरूको धर्म संस्कृति रीतिरिवाजको संरक्षण गर्न मापदण्ड बनाएर सरकारले केही व्यवस्था गरिदिने हो भने यस्ता समस्या आउने थिएन। राजन पौडेल, रेडियो नेपाल पर्वत।
पर्वतबाट राजन पौडेलको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। स्पेनका पृथकतावादी नेता कार्ल्स प्युजमोन्ट इटलीमा पक्राउ पर्नु भएको छ। राष्ट्रद्रोहका आरोपमा स्पेनले उहाँ विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्पेनको क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र राष्ट्र बनाउन सन् 2017 जनमत संग्रह गराएको उहाँमाथि अभियोग छ। उहाँको सक्रियतामा क्याटलोनियाको संसदले स्पेनबाट अलग भई छुट्टै राष्ट्र बनेको घोषणा गरेपछि प्युजमोन्ट देश छोडेर भाग्नु परेको थियो। बेल्जियममा आश्रय लिइरहनुभएका प्युजमोन्ट इटलीमा एउटा कार्यक्रममा भाग लिन जाने क्रममा पक्राउ पर्नु भएको हो। बेलायती सेनाबाट मृत्यु भएका अफगानी नागरिकहरूलाई बाँडिएको क्षतिपूर्ति बापतको रकम पहिलो पटक सार्वजनिक भएको छ। बेलायतको रक्षा मन्त्रालयले सन् 2006 देखि सन् 2014 सम्म 8 वर्षको अवधिमा 289 अफगानी नागरिक मारिएको र उनीहरूलाई प्रति परिवार 2380 स्टर्लिङ पाउण्ड क्षतिपूर्ति दिएको बताइएको छ। एउटा घटनामा त एउटा परिवारलाई 104 स्टर्लिङ पाउण्ड मात्र तिरेको र सो रकम गधाहरू मर्दा दिइने क्षतिपूर्ति भन्दा पनि कम रहेको भनी आलोचना भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको कोविड 19 सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन, विश्वभरि खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड़। बाल बालिकालाई पनि कोविड विरूद्धको खोप लगाउने सरकारको तयारी, आवश्यक खोपको सुनिश्चितता भइसकेको स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको भनाई र स्पेनका पृथकतावादी नेता कार्ल्स प्युजमोन्ट इटलीमा पक्राउ। हवस्त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस्त, नमस्ते।